हिमाल पहाड तराई जोड़ू सबैलाई समाचार छिटो छौ मनोरंजन मागी हर बिहानी हर साझा संगे संगे तपाई हामी आहा रेडियो भेरी एफएम आहा रेडियो भेरी एफएम लै लै रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 हरेबाट 102.7 वीरेन्द्रनगर सुर्खेतबाट
गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजल हजुर नमस्कार अनि हृदयदेखि नै हार्दिक स्वागत छ गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजलको यो अर्को नवीनतम श्रृङ्खलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै शुभचिन्तक महेन्द्रको तर्फबाट कार्यक्रम गीत गजल आउने गर्छ हरेक शुक्रबार यसै समयदेखि करिब करिब 10 बजेको हाराहारीसम्म हिमाल पहाड हुँदै तराई समयकै साथ गुन्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np हामी तपाईँकै गाउँ बस्तीमा आवाज भनेर उपस्थित भइरहेका हुन्छौँ र कार्यक्रम गीत गजल विशुद्ध गजल प्रधान कार्यक्रम हो र हामी गजलकै विकासका लागि निरन्तर तपाईँको माझमा आइपुग्छौँ प्रयोग गर्छौँ शुक्रबारको रातिको समय अनि तपाईँको समीपमा आउन पाउँदा हामीलाई निकै हर्षको अनुभूति हुने गर्दछ र कार्यक्रम गीत गजललाई हामी विभिन्न तरिकाले प्रस्तुत गर्दै आइरहेका छौँ र अलि बढी तपाईँसँग प्रत्यक्ष रूपमा टेलिफोन मार्फत हामी कुराकानी गर्छौँ तपाईँले सिर्जना गर्नुभएका गजलहरू सुन्छौँ र सुनाउँछौँ र कहिलेकाहीँ केही फरक केही पृथक श्रृङ्खलाहरू पनि प्रस्तुत गर्दै आइरहेका छौँ आजको बसाई पृथक श्रृङ्खला प्रस्तुत गर्ने बसाई हो र आजको बसाईमा भोलि वीरेन्द्रनगरमा हुन गइरहेको वृहत जुन गजल वाचन कार्यक्रम छ संयुक्त गजल वाचन कार्यक्रम छ सुर्खेतको जिल्ला समन्वय समितिको सभाहालमा सम्पन्न हुन गइरहेको साबिकको जीविसको हलमा सम्पन्न हुन गइरहेको चारवटा गजल स्रष्टाहरूको गजल वाचन कार्यक्रम छ र ती कार्यक्रममा गजल प्रस्तुत गर्ने स्रष्टाहरूलाई आज म स्टुडियोमा निम्त्याएको छु र यति भनिरहँदा एकजना स्रष्टालाई चाहिँ मैले निम्त्याउन सकिनँ किनभने उहाँ आज आइपुग्नु भएको छैन र उहाँ नआएको यो समयमा मैले एकजना आयोजकलाई अथवा आयोजक समितिको अध्यक्षलाई पनि स्टुडियोमा निम्त्याएको छु म परिचय गराउँछु र आजको बसाइमा हामीले कुराकानी गर्ने स्रष्टा अझ यसो भनौँ भोलिका रचना वाचन गर्ने स्रष्टाहरू चारवटा मध्ये तिनजना हामीसँग हुनुहुन्छ विद्या निर्दोष पहाडी जो हाम्रो सहकर्मी पनि हुनुहुन्छ र स्पन्दनका स्रष्टा स्पन्दनका प्रस्तोता पनि हुनुहुन्छ र राम्रो एकजना गजलकार हुनुहुन्छ आज उहाँ आफ्नै स्टुडियोमा आफै एकजना अतिथि भएर आफ्नो कुराहरू राख्नुहुनेछ उहाँका गजलहरू हामी सुन्न पाउनेछौँ विद्या निर्दोष पहाडी जो दैलेखको हुनुहुन्छ र अहिले सुर्खेतमा बसेर निरन्तर आफ्नो कामलाई अगाडि बढाइरहनु भएको छ त्यसै गरी अछामका दुईजना स्रष्टा हुनुहुन्छ पहल असीम थापा जो वीरेन्द्रनगरमा हुनुहुन्छ लामो समयदेखि र आफ्ना गजल सृजनाका साथसाथै आफ्ना काजकर्मलाई पनि निरन्तर अगाडि बढाइरहनु भएको छ उहाँसँग पनि हामी आज केही कुरा र केही उहाँका गजलहरू सुन्नेछौँ त्यसै गरी अछामकै गजलकार हुनुहुन्छ तपेन्द्र घोडा सैनी उहाँ अछामको स्रष्टा हुनुहुन्छ हाल काठमाडौँमा रहेर आफ्ना काम कर्मका साथसाथै सिर्जना शक्तिलाई अझ बलियो बनाएर अगाडि बढ्दै हुनुहुन्छ त्यसै गरी आयोजक संस्था मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजका अध्यक्ष भरत प्रमोद दाहाल पनि आज हामीसँग हुनुहुन्छ, जो सुर्खेतमा बसेर दैलेखको स्रष्टा हुनुहुन्छ, सुर्खेतमा बसेर गजल साधनामा गजल लेखनीमा निरन्तर अगाडि हुनुहुन्छ। अब म ढिला नगरिकन सबैजनालाई एकमुष्टमा स्वागत गर्न चाहन्छु, यहाँहरू सबैलाई हार्दिक स्वागत छ।
धन्यवाद।
आज मलाई पनि निकै फरक अनुभूति भइरहेको छ, किनभने फरक फरक स्रष्टाहरूलाई मैले प्रस्तुत गर्ने अवसर प्राप्त गरेको छु र म कुराकानी र कुराकानी धेरै लामो हुने छैन हाम्रो, र केही छोटो कुराकानी र म तपाईँहरूका केही गजलहरू सुन्नेछु। सबैभन्दा पहिले म विद्या निर्दोष पहाडी, जो धेरैले सुनिरहेको नाम, रेडियोबाट स्पन्दन सृजनाका डोभहरूमा गुन्जिरहने आवाज हो यो, र म उहाँसँग कुराकानी गर्न चाहन्छु। विद्याजी, तपाईँलाई मैले आफ्नै स्टुडियोमा स्वागत गर्दैछु, तपाईँलाई स्वागत छ फेरि पनि।
धन्यवाद महेन्द्रजी।
तपाईँ यो स्टुडियोमा बसेर तपाईँ आफै बोलिरहँदा कस्तो महसुस भइरहेको छ?
अब एउटा कार्यक्रम चलाउने आर्जे भएर आइरहँदा र एउटा अतिथि भएर आइरहँदा अलि खुसीको महसुस पनि होइन, एउटा चाहिँ पृथकताको महसुस पनि हुँदैछ भन्ने जस्तो लाग्यो, र आजको व्यवसाय एकदम रमाइलो जस्तो पनि लागेको छ मलाई चाहिँ। एकदम खुसी छु साथीहरू सबैलाई, जति बेला यति बेला रेडियो सुनेर बस्नु भएको छ सबैलाई नमस्कारसँगै न्यानो अभिवादन छ। हामी तपाईँसँग छौँ, करिब करिब 10 बजीसम्म हामीलाई सुनेर साथ दिन पनि अनुरोध छ।
हजुर, यो तपाईँ गजल वाचक भोलिको एकजना स्रष्टा हुनुहुन्छ, धेरैले कुरा गर्नुहुन्छ विद्या निर्दोषका गजल सुन्न भए पनि हामी त्यहाँ पुग्नुपर्छ है जीविसमा भनेर भनेको पनि हामीले सुनेका छौँ। भोलिको त्यो कार्यक्रममा तपाईँलाई सिलेक्सन गर्यो यो आयोजक समितिले, तपाईँलाई कस्तो महसुस भइरहेछ विद्याजी?
आयोजक मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजलाई सर्वप्रथम धन्यवाद व्यक्त गर्छु, र यसको संयोजक अध्यक्ष भरतजी यहाँ हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। उहाँहरूले सिलेक्ट गर्नुभयो होइन यो वाचनका लागि, उहाँहरूलाई धन्यवाद छ, र मलाई एकदम खुसी छु म होइन, अब उहाँहरूले चाहिँ योग्य ठानेर मलाई सिलेक्ट गर्नुभएको छ, त्यसलाई म न्याय गर्न सकुला नसकुला त्यसको लागि त भोलि सबै गजल अनुरागी साहित्य अनुरागी मित्रहरूले बताउनु नै हुनेछ। मैले भनेको छु सुरुदेखि नै, भन्ने के गरेको छु भन्दा तपाईँलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला, तपाईँको गाली सुन्न पनि यो विद्या निर्दोष पहाडी हाजिर हुनेछ भोलि।
हजुर, त्यसैले यही कारणले यही तपाईँको बानीले सम्भवतः तपाईँ विद्या निर्दोष पहाडी हुनुहुन्छ होइन। अब विद्याजी तपाईँको एउटा गजल सुन्छु हामी,
म गजल वाचन गर्छु। प्रेमिका मरेको पनि त्यही नदीमा बगेर हो, प्रेमिका मरेको पनि त्यही नदीमा बगेर हो, प्रेमी मरेको पनि त्यही नदी छेउ पर्खेर हो।
हजुर,
आफ्नै देशको आफ्नै सरकारले खाडी पठाउँछ,
आफ्नै देशको
आफ्नै देशको आफ्नै सरकारले खाडी पठाउँछ, जस्तो यहाँ खा बेच्न राखेको गुच्छा सम्झेर हो। प्रेमी मरेको पनि त्यही नदी छेउ पर्खेर हो, मलाई उठाउनुस् भनी यो हातमा कसरी दिउँ, मलाई उठाउनुस् भने यो हात म कसरी दिउँ, मलाई उठाउनुस् भने यो हात म कसरी दिउँ। गुरु अग्लो ठाउँमा पुगेको भाइको टाउको
बेचेर,
प्रेमी मरेको पनि त्यही नदी छेउ पर्खेर हो, अन्तिम शेर यो शिरबाट ओर्लेर काट्नुस् बरु यो घाँटी, यो शिरबाट ओर्लेर काट्नुस् बरु यो घाँटी, यो शिरबाट ओर्लेर काट्नुस् बरु यो घाँटी, अहिले काट्न नदिएको गिर्नु होला भनेर हो। प्रेमिका मरेको पनि त्यही नदी छेउ पर्खेर हो, प्रेमी मरेको पनि त्यही नदी छेउ पर्खेर हो, प्रेमिका मरेको पनि त्यही नदीमा बगेर हो।
मिठो गजल सुन्यौँ, यति बेला गजल सुनिरहनु भएका गजल मनहरूले भन्दै हुनुहुन्छ विद्या निर्दोष पहाडीका गजलहरू छुरा छन्, भोलिको कार्यक्रममा अवश्य पनि अझ गम्भीर अझ सबल रूपले आउनेछन् गजलहरू, यो त एउटा त्यो नमुना मात्रै हो भन्नुपर्छ मैले। प्रेमिका मरेको पनि त्यही नदीमा बगेर हो, प्रेमी मरेको पनि त्यही नदी छेउ पर्खेर हो, यो शिरबाट ओर्लेर काट्नुस् पर यो घाँटी, अहिले काट्न नदिएको गिर्नु होला भनेर, है गम्भीर खालको यो गजल सुनाउनु भएको छ, मलाई निकै उत्साह आयो। म अब अर्को स्रष्टातिर प्रवेश गर्दैछु. कार्यक्रम हो गीत गजल हिमाल पहाड हुँदै तराईसम्म. हामी यति बेला 98.6 102.7 MHz एफएम ब्यान्डमा मध्य र सुदूरपश्चिमका सबै जिल्लालाई छुने प्रयास गरिरहेका छौँ. भारतका उत्तरखण्डका केही जिल्लालाई छुँदैछौँ. अनलाइनबाट तपाईँले देशभरि नै सुनिरहनु भएको छ. अब म पहल असीम थापालाई फेरि स्वागत गर्दैछु. पहलजी,
हार्दिक धन्यवाद सर. यो धेरै पछि फेरि एफएमको स्टुडियोमा आउनु पाइएको छ, एकदमै खुसी लागेको छ.
अनि तपाईँ पनि एकजना गजल यो मान्छेले गजल वाचन गर्न सक्छ है, यसलाई पनि राख्नुपर्छ भनेर आयोजकले छानेको छ. तपाईँलाई कस्तो महसुस भइरहेको छ?
यो मानेमा आयोजकले छानेको छ, केही गर्न सक्छ भनेर होला. त्यो न्याय दिन सकुला नसकुला त्यो आफ्नो ठाउँमा होला. तपाईँका कमी कमजोरी, अघि विद्याजीले भने जस्तै कमी कमजोरीहरू त्यो दर्शक श्रोताहरूले औँलाइदिनुहुनेछ भन्ने पनि मलाई लागेको छ. अनि म कस्तो गर्न सक्छु त्यो भोलिको कार्यक्रमले देखाउला.
हजुर, साबिकको चाल्सा अछामबाट सुर्खेतमा आएर लामो समयदेखि तपाईँ गजल साधनामा हुनुहुन्छ. आफ्नो कर्म जीवन जिउने कला त अगाडि बढिरहेकै छ. यो साधना निरन्तर गरिरहँदाखेरि तपाईँ यहाँसम्म आइपुग्नु भएको छ र हामीलाई पनि निकै खुसी लाग्ने गर्छ. र भोलिको वाचन तपाईँको पनि सशक्त हुनेछ यो महसुस मैले गरेको छु, सबैले गर्नुभएको छ. तपाईँको एउटा गजल सुनिहाल्छ.
हुन्छ, म गजलतिरै अगाडि बढ्छु. हिम्मतलाई काँधमा बोकी एक सिपाही पुग्यो. हिम्मतलाई काँधमा बोकी एक सिपाही पुग्यो. हिम्मतलाई काँधमा बोकी एक सिपाही पुग्यो. जब युद्ध सकियो बल्ल ऊ रणभूमि पुग्यो. जब युद्ध सकियो बल्ल ऊ रणभूमि पुग्यो. हिम्मतलाई काँधमा बोकी एक सिपाही पुग्यो. आमा उठ्नुहोस् दाईको सम्झना मेटाउनुहोस्. आमा उठ्नुहोस् दाईको सम्झना मेटाउनुहोस्. आमा उठ्नुहोस् दाईको सम्झना मेटाउनुहोस्. फेरि गाउँलाई भ्युजाउँदै आँगनमा भैली पुग्यो. फेरि गाउँलाई भ्युजाउँदै आँगनमा भैली पुग्यो. हिम्मतलाई काँधमा बोकी एक सिपाही पुग्यो. घाइते मुलुकलाई काँधमा बोके सजाय पाइन्छ. घाइते मुलुकलाई काँधमा बोके सजाय पाइन्छ. घाइते मुलुकलाई काँधमा बोके सजाय पाइन्छ. पहिलो नम्बरको नाम खोज्दै घरमा चौकी पुग्यो. पहिलो नम्बरको नाम खोज्दै घरमा चौकी पुग्यो. हिम्मतलाई काँधमा बोकी एक सिपाही पुग्यो. तिमी बारुद बन्नु सिर्फ बारुद बनी आइदिनु. तिमी बारुद बन्नु सिर्फ बारुद बनी आइदिनु. यता तिम्रो सम्झना दिलमा आगो बोकी पुग्यो. हिम्मतलाई काँधमा बोकी एक सिपाही पुग्यो. जब युद्ध सकियो बल्ल ऊ रणभूमि पुग्यो. बिमारको चिहान बनाइदिउँला सोचेको थिएँ. बिमारको चिहान बनाइदिउँला सोचेको थिएँ. बाको मृत्यु भइसकेपछि गाउँमा औषधि पुग्यो. हिम्मतलाई काँधमा बोकी एक सिपाही पुग्यो. जब युद्ध सकियो बल्ल ऊ रणभूमि पुग्यो.
हजुर, मिठो गजल सुनेका छौँ हामीले. र यी केही गजलहरू हुन्, मिठा गजलहरू सुनाउनको लागि उहाँहरूले छुट्टै त्यो राख्नुभएको छ. केही ती बाहेकका गजलहरू मैले प्रस्तुत गर्न आज अनुरोध गरेको छु. र मैले अहिलेसम्म पनि चारजना स्रष्टामध्ये एकजनाको नाम लिइनँ, किनभने तपाईँले अनुमान गर्नुभएको छ, तपाईँले चिन्नु भएको छ, यस कारणले मैले यो नाम नलिएको हो. र यो तिनजना स्रष्टालाई मैले राखिरहेको छु. त्यो बाहेक अर्को एकजना स्रष्टा हुनुहुन्छ, कोहलपुरको हुकुम ठिमा धड्कन. उहाँ आज आइपुग्नु भएको छैन, भोलि उहाँ आउँदै हुनुहुन्छ. त्यसैले आज उहाँलाई हामीले सम्झेका छौँ, सम्झना व्यक्त गरिरहेका छौँ र आज उहाँलाई सम्झेर नै यो कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ. र अलिकति अगाडि बढौँ कार्यक्रम गीत गजलको विषयमा. मैले अरू सबैलाई पहिला पनि स्वागत गरेको छु र विद्याजी त सधैँ स्टुडियोमै हुनुहुन्छ, त्यो बाहेक अरू साथीहरूसँग म भेटघाट हेलमेलमा छु. र अर्को एकजना स्रष्टा हुनुहुन्छ जोसँग सम्भवतः म पहिलोपटक उहाँसँग स्टुडियोमा बसिरहेको छु र उहाँसँग कुराकानी गर्नका लागि तयार भएको छु. उहाँले पनि निकै सशक्त गजलहरू बोकेर उपस्थित हुनुभएको छ सुर्खेतको जीविसको सभाहालमा प्रस्तुत गर्नका खातिर. अब म फेरि तपाईँलाई स्वागत गर्दैछु. तपेन्द्रजी, तपाईँलाई स्वागत छ.
हार्दिक धन्यवाद महेन्द्र सर.
तपाईँ काठमाडौँबाट निकै कष्टपूर्ण यात्राले वीरेन्द्रनगर आइपुग्नु भएको छ। यो समयमा तपाईँलाई हामीले तपाईँको त्यो अप्ठ्यारोलाई पनि केही थाँती राख्दै यहाँसम्म ल्याएका छौँ। यो भोलिको वाचनका लागि तपाईँको नाम आयो, यो नाम आउनुमा तपाईँ यहाँसम्म आउनुमा आइरहँदाखेरि तपाईँलाई लागेको चाहिँ के हो, कस्तो महसुस भइरहेको छ?
मैले जिन्दगीमा थोरै कुराहरू गर्न सकेँ जस्तो लागेको छ। त्यसमध्येको एउटा विशेष मलाई के लागेको छ भने मैले जुन गजलमा गजल क्षेत्रमा जुन एउटा माहौल त्यो माहौलमा आफूलाई पाएँ, यो नै मेरो सबैभन्दा ठुलो जीवनको एउटा गर्वको विषय हो। र मेरो जुन एउटा गजललाई यो आयोजक कमिटीले एउटा विश्वास गर्यो यसप्रति म एकदमै गौरवान्वित महसुस भएको छ। म हार्दिक आभार व्यक्त गर्छु आयोजक जीवहरूप्रति।
तपाईँलाई अर्को एउटा प्रश्न पनि सोध्नुपर्छ होला, पछिल्लो समय अछामले देश खाइदियो भन्दा रहेछन्, यो किन भनेका हुन्, यो गजलमा किन आयो यो शब्द चाहिँ?
यसको चाहिँ खास कस्तो छ भन्दा अछामबाट जुन केही स्रष्टाहरू जन्मिनु भएको छ जसले एउटा नेपाली गजल इतिहासमा नै एउटा सशक्तता एउटा परिष्कृतता अथवा एउटा विकास ल्याउन एउटा सक्षम भूमिका निर्वाह गर्नुभएको छ। यही स्टुडियोमा अहिले नै हुनुहुन्छ पहलजी, लगायत नवीनजी हुनुहुन्छ काठमाडौँमा बसेर गरिराख्नु भएको छ, कृष्णजी हुनुहुन्छ लगायत, उहाँहरूले एउटा गजलको माहौल नै चेन्ज गरिदिनु भएको छ, गजलको जुन परिभाषा नै चेन्ज गरिदिनु भएको छ। त्यसैले पनि होला सायद राष्ट्रिय माहौलमै एउटा गजलले अछामले नेपाली गजलमा एउटा आफ्नो इतिहास छुट्टै बनाएको छ त्यो मलाई पनि लागेको छ, जुन तपाईँले उठाउनु भयो यसमा म सहमत छु।
हजुर, यो मैले किन पनि उठाइरहेको भने पछिल्लो समय अछामका स्रष्टाहरूले निकै राम्रा गजलहरू लेखिरहनु भएको छ भनेर सबैतिर सुनिन्छ, र कसै कसैले त यो अछाममा कुन चाहिँ के त्यस्तो चिज छ जो खाएर गजल लेखिन्छ भन्ने खालका पनि चर्चा हुन्छ, त्यसैले मैले यो सन्दर्भमा थोरै मैले सुन्ने प्रयत्न गरेको थिएँ। अब तपेन्द्रजी तपाईँको एउटा गजल सुन्नुपर्छ हामीले।
हुन्छ, म एउटा गजल वाचन गर्छु। म प्राय त्रन्नुमा गजलहरू
हामी त्यसैमा पनि सुन्न तयार छौँ
र त्यसैमा म एउटा गजल वाचन गर्छु।
हजुर।
धरती र आकाश अभिन्न देखेँ, धरती र आकाश अभिन्न देखेँ, सम्बन्ध साँचो बदलिन्न देखेँ, सम्बन्ध साँचो बदलिन्न देखेँ, धरती र आकाश अभिन्न देखेँ, आधा छिनेको चरिछट पटायो, आधा छिनेको चरिछट पटायो, सानो पीडाबाट मरिन्न देखेँ, सानो पीडाबाट मरिन्न देखेँ, सम्बन्ध साँचो बदलिन्न देखेँ, कोही छैन भन्छस् किन द्वार पाले, कोही छैन भन्छस् किन द्वार पाले, दैला अगाडि पदचिन्न देखेँ, दैला अगाडि पदचिन्न देखेँ, सम्बन्ध साँचो बदलिन्न देखेँ, के भो कमी राज कुमारीलाई, अन्तिम शेरमा छु, के भो कमी राज कुमारीलाई, ऐश्वर्य पाए पनि खिन्न देखेँ, ऐश्वर्य पाए पनि खिन्न देखेँ, सम्बन्ध साँचो बदलिन्न देखेँ। धन्यवाद।
हजुर, यो मिठो गाएर सुनाउनु भएको छ तरन्नुममा। एउटा कुरा सबैलाई जानकारी होस्, हाम्रो विद्या निर्दोष पहाडीले पनि गाएर सुनाउने गर्नुहुन्छ, तरन्नुममा आफ्ना गजलहरू प्रस्तुत गर्ने गर्नुहुन्छ, एकछिनपछि हामी उहाँको गजल पनि सुन्नेछौँ। यति बेला तपाईँ कार्यक्रम गीत गजल सुन्दै हुनुहुन्छ, प्रस्तुतिमा कार्यक्रम गीत गजल, आवाजमा महेन्द्र चन्द महासागर र प्रविधिमा हुनुहुन्छ पूर्ण र विनोद। र आज मैले स्टुडियोमा निम्ति आएको छु विद्या निर्दोष पहाडी, पहलासिम थापा, तपेन्द्र घोडा सैनी र भरत प्रमोद दाहाललाई। मैले भरत प्रमोद दाहाललाई अलि लास्टमा राखेँ, अलि अन्तिमतिर उहाँलाई राखेको छु। यसको कारण हो सबैका रचना सुनिसकेपछि उहाँले के विचार राख्नुहुनेछ। भरत प्रमोद दाहाल पनि एउटा सशक्त गजलकार हुनुहुन्छ, पछिल्लो समय निकै राम्रा गजल लेखिरहनु भएको छ, उहाँका गजल पनि सुन्नेछौँ। त्योभन्दा पहिला भरतजी, तपाईँ आयोजक हुनुहुन्छ, आयोजकलाई जहिले पनि प्रेसर हुन्छ कार्यक्रम कसरी सफल बनाउने, तपाईँको तयारी कस्तो छ, भोलिको कार्यक्रमको तयारी के छ?
धन्यवाद यो अवसरको लागि, रेडियो भेरी एफएम र गीत गजललाई। हामी कार्यक्रमको अन्तिम तयारीमा छौँ, साथीहरू ठाउँ ठाउँबाट सुर्खेतमा केन्द्रित हुँदै हुनुहुन्छ। जिल्ला समन्वय समितिको हलमा भोलि हामीले 12:12 भनेका छौँ कार्यक्रम सुरु हुने समय।
हजुर,
अनि सम्पूर्ण तयारीहरू अन्तिम चरणमा छ, व्यवस्थापनको काम पनि हामीले सबै सकिसकेका छौँ, केही हदसम्म थोरै मात्रै हाम्रो तयारी बाँकी छ, कार्यक्रमको तयारी सकिएको छ।
भनेपछि पूर्ण रूपमा लगभग तयारी भइसकेको छ, भोलि केही कामहरू हुँदैछन्, र भोलि कार्यक्रम कस्तो होला भन्ने तपाईँको अनुमान हो?
मलाई के लाग्छ भने यो सुर्खेत पनि, यो सुर्खेत हामीले साहित्यको एउटा उर्वर क्षेत्रको रूपमा लगेका छौँ, यो वास्तवमै यो हो पनि, र यहाँ भएका साहित्यिक कार्यक्रमहरू जहाँसम्म मलाई लाग्छ हरेक कार्यक्रमहरू सफल भएका छन्, र म आयोजकको तर्फबाट भोलिको कार्यक्रम पनि पूर्ण रूपमा सफल हुने कुरामा विश्वस्त छु।
हजुर, कार्यक्रम सफल होस् हामी शुभकामना दिन्छौँ तपाईँलाई, र यसरी सुर्खेतमा सम्भवतः यति धेरै स्रष्टालाई संयुक्त रूपमा गजल वाचनको यो श्रृङ्खला सम्भवतः पहिलोपटक हुँदैछ। गजल वाचनहरू धेरै भएका छन् र पहिलोपटक तपाईँहरूले गर्ने जुन प्रयत्न गर्नुभएको छ, यो हामी सबैले तपाईँहरूलाई सम्मान गर्नुपर्छ, त्यो यसका लागि हामी तपाईँप्रति आभार व्यक्त गर्छौँ, किनभने हामी सबै गजलको क्षेत्रमा छौँ। भरतजी, तपाईँको एउटा गजल सुन्नुपर्छ।
धन्यवाद, मैले गजल सुरु गरेँ।
हजुर,
दिलसँग दिल जोडिन तयार बन्यो, दिलसँग दिल जोडिन तयार बन्यो, हिजोसम्मको मुलाकात प्यार बन्यो, हिजोसम्मको मुलाकात प्यार बन्यो, आज ठुलो घरको कुकुर हराएछ, आज ठुलो घरको कुकुर हराएछ, अखबारमा मुख्य समाचार बन्यो, अखबारमा मुख्य समाचार बन्यो, तिमी आएर यी आँखामा बस्यौ, तिमी आएर यी आँखामा बस्यौ, तिमी आएर यी आँखामा बस्यौ, भित्तामा पनि तिम्रो अनुहार बन्यो,
मिठो
भित्तामा पनि तिम्रो अनुहार बन्यो, वर्षौँदेखि तिम्रो दिल मनमा राखे, गजलको अन्तिम शेर, वर्षौँदेखि तिम्रो दिल मनमा राखे, छाती चिरफार गर्न औजार बन्यो, छाती चिरफार गर्न औजार बन्यो, दिलसँग दिल जोडिन तयार बन्यो, हिजोसम्मको मुलाकात प्यार बन्यो। धन्यवाद।
हिजोसम्मको मुलाकात प्यार बन्यो, सम्भवतः प्यार मुलाकातबाटै हुन्छ, अझ यसो भनौँ कुराकानीको बिचबाट नै प्यार उम्रिन्छ। मिठो गजल सुनाउनु भयो भरतजी, तपाईँलाई धेरै धन्यवाद छ, र हामी कार्यक्रम गीत गजलको व्यवसायमा छौँ, तपाईँसँग छौँ। तपाईँले आजको श्रृङ्खला कस्तो भएको महसुस गर्नुभएको छ? प्रतिक्रिया त मैले पाउँछु नै, र यो कार्यक्रमलाई अलि राम्रो बनाउने प्रयत्न हामीले निरन्तर गरिरहँदा भोलिको कार्यक्रम अवश्य पनि सुन्दर हुनेछ, र सम्पूर्ण सुर्खेत आसपास जो आउन सम्भव छ उहाँहरू आउनुहुनेछ, सुन्नुहुनेछ, मैले विश्वास व्यक्त गर्नुपर्छ। फेरि म विद्याजीमा आइपुगेँ। विद्याजी, तपाईँ भोलि रचना वाचन गर्दै हुनुहुन्छ, धेरैलाई लाग्न सक्छ कि गजल वाचन भोलि गर्ने व्यक्ति होइन, यति राम्रो गजल लेखिरहेको मान्छेले कहिलेबाट गजल लेख्न सुरु गरे होला, होइन, यस्तो खालको प्रश्न पनि आउन सक्छ नि, त्यसैले तपाईँलाई अलिकति भनिदिनुहोस् न, कहिलेबाट सुरु गर्नुभयो तपाईँले गजल लेख्न?
अब गजल लेखनको कुरा गर्नुपर्ने हो भने लगभग दशक नै पुग्यो, होइन?
हजुर,
अब दशक पुगिरहँदा, आफूले दशक पुगिरहँदा भन्दा गजल कति लेखाएको छ भन्ने पनि हुन्छ, सङ्ख्यात्मक रूपमा त अब 1000-1200 नै पुग्यो होला, तर गुणात्मक रूपमा कति गजल पुग्यो भन्ने कुरा त आम पाठकले बुझ्ने कुरा हो।
हजुर,
होइन, अब लगभग 63-64 गजल लेखनको यात्रा अहिलेसम्म पुगेको छ, र म मध्यपश्चिममा रेडियो भेरी एफएमबाट यो गीत गजल कार्यक्रमको सुरुवाती प्रस्तुतादेखि अहिले निरन्तर सहकर्मी हाम्रो महेन्द्र सोमसम्म को रेगुलर श्रोता पनि हो र गीत गजलले एउटा मध्यपश्चिममा जन्माएका गजलकारहरू मध्ये र गजलको संरचना सुरुवातमा बुझे पनि र गजललाई नयाँ ढङ्गबाट कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने क्रान्ति ल्याउने चाहिँ गीत गजल पनि हो मध्यपश्चिममा भन्ने मलाई लाग्छ। यसमा चाहिँ यहाँनिर सबै साथीहरू हुनुहुन्छ होइन, अब त्यसले पनि मूल्याङ्कन गर्ने कुरा हो जस्तो मलाई लाग्छ महेन्द्रजी।
हजुर, पक्कै पनि हामीले पनि गौरव गर्नुपर्छ कि कार्यक्रम गीत गजलमा योभन्दा अगाडिका प्रस्तुता र हामीसम्म आइपुग्दा पनि यस्तो कुरा सुन्दाखेरि हामीलाई एउटा चाहिँ महसुस के हुन्छ भने गीत गजलले गजल क्षेत्रमा काम गर्ने भनेर जुन अगाडि बढिरहेको छ त्यसले केही न केही अलिकति भए पनि गरेको छ भन्ने महसुस हुन्छ विद्याजी। र यो भोलिको तयारी चाहिँ कस्तो छ? एकदम तयार हुनुहुन्छ नि तपाईँ भोलि एकदम सशक्त गजल सुनाउनुको लागि, कस्तो छ तयारी तपाईँको चाहिँ?
म गजल सुनाउन तयार छु।
हजुर,
मैले यो फेरि फेरिमा लगभग दशकको यो फेरि फेरिमा लेखेका गजलहरू मध्येबाट मलाई राम्रा लागेका गजलहरू म सुनाउनेछु भोलि, र आम दर्शकहरूले आम श्रोताहरूले जुन प्रतिक्रिया दिनुहुन्छ त्यसलाई स्वीकार्दै सुरधारे गर्दै विद्या निर्दोष पहाडी आगामी चरणहरूमा अगाडि बढ्नेछ।
हजुर, अब तपाईँको गजल सुन्नुपर्छ, तपाईँले वाचन गर्न पाउनुहुन्न अब किनभने सबैलाई थाहा छ यहाँ उपस्थित हामी यहाँ बसिरहेकालाई तरन्नुममा पनि गजल प्रस्तुत गर्नुहुन्छ है विद्याजीले भन्ने छ। धेरै सुनेर बस्नुभएका गजल मनहरूलाई यो थाहा नहुनसक्छ, अब थाहा दिनुहोस् तपाईँ।
कतै दुःख छ घाउ कतै प्यार क्या मिठो, कतै दुःख छ घाउ कतै प्यार क्या मिठो, कहाँ लाग्छ सधैँ उपहार क्या मिठो। कतै दुःख छ घाउ कतै प्यार क्या मिठो, कहाँ लाग्छ सधैँ उपहार क्या मिठो। कतै दुःख छ घाउ कतै प्यार क्या मिठो, कहाँ लाग्छ सधैँ उपहार क्या मिठो। यहाँ खा लगेर गुच्चा खेल्छु भन्छौ, दियौ माया गरेको उपहार क्या मिठो। आँखा लगेर गुच्चा खेल्छु भन्छौ, 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 दियौ माया गरेको उपहार क्या मिठो। कहाँ लाग्छ सधैँ संसार क्या मिठो, कफन ओढी आयो मन परेको मान्छे, कफन ओढी आयो मन परेको मान्छे, सुनेको थिए हुन्छ इन्तजार क्या मिठो। कफन ओढी आयो मन परेको मान्छे, 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 सुनेको थिए हुन्छ इन्तजार क्या मिठो। कहाँ लाग्छ सधैँ उपहार क्या मिठो, कतै दुःख छ घाउ कतै प्यार क्या मिठो।
हजुर, हजुर, मिठो गजल सुनेका छौँ हामीले, आनन्द आइरहेको छ। र कार्यक्रम गीत गजलका विभिन्न श्रृङ्खलाहरूमध्येमा यो पनि एउटा राम्रो श्रृङ्खला म प्रस्तुत गर्दैछु कि पूर्णजी, मलाई यस्तो लागिरहेको छ। आज मिठा गजलहरू सुनेका छौँ, वाचनमा सुन्दैछौँ, तरन्नुममा सुन्दैछौँ र यो निकै रमाइलो भइरहेको छ। म फेरि अब पहल असीम थापातिर जाँदैछु। पहलजी, तपाईँको लेखनीको कुरा गरौँ न अलिकति।
लेखनीको अघि विद्याजीले भने जस्तै म पनि त्यही समयदेखि साठीको दशककै पेरिफेरीमा, साठीको दशकको पेरिफेरीमै लेख्न थालेको हो। तर मैले आफूले चाहे जस्तो गजल लेख्न सकेँ कि सकेन, त्यो मैले आफैलाई न्याय गर्न सकेँ कि सकेन, त्यो मैले अहिले पनि मूल्याङ्कन गर्न सकेको छैन, मलाई त्यस्तो लागिरहेको छ।
पक्कै पनि तपाईँले लेखिरहनु भएको छ र सबले सुनेको छ, चिनेको छ र तपाईँले लेख्दै अगाडि बढिरहनु भएको छ, तपाईँलाई अझ अगाडि बढ्नका लागि हामी सधैँ सदिच्छा व्यक्त गर्छौँ। तपाईँको भोलिको तयारी चाहिँ के हो, यो कुरा गरौँ न अलिकति।
भोलिको तयारी मैले यही
बिचको पेरिफेरीमा होइन यही 60 दशकको अन्तिमतिर लेखेका, 70 दशकको सुरुवातदेखि लेखेका मैले गजलमा कर्म गरे जस्तो, मैले गजलमा कर्म गरे जस्तो अथवा मेहनत गरे जस्तो लागे गजलहरू मैले सुनाउने प्रयास गर्नेछु भोलिको कार्यक्रममा।
हजुर,
मलाई त्यो लागिरहेको छ र मेरो तयारी त्यो अनुसार छ। अब कस्तो हुन्छ त्यो भोलिको कार्यक्रम?
एकदम तपाईँको अवश्य पनि कार्यक्रम राम्रो हुनेछ, हामी त्यो हामीले अपेक्षा गरेको कुरा त्यो। र अब तपाईँको अर्को एउटा गजल सुन्नुपर्छ हामी।
म यो गजल सुनाउनुभन्दा पहिला केही कुरा भन्न गइराखेको छु।
हजुर,
हामी लगभग 25-26 दिन अगाडि पूर्वको यात्रामा थियौँ।
25-26 दिन अगाडि पूर्वको यात्रामा गएका थियौँ सुर्खेतबाट खगेन्द्र, प्रिय खगेन्द्र होटल र म। त्यो यात्रा एकदमै अविस्मरणीय भन्यो, पूर्वको धनकुटाको पाखरीवासमा गएका थियौँ। त्यहाँबाट फर्किँदाखेरि एउटा त्यहाँको चिसोले, एउटा तराईको चिसोले एउटा घाँटीमा भनौँ न एउटा टच भएको थियो। त्यो टच त्यो अझै पनि गएको छैन। त्यो सायद मेरा प्रियजन आदरणीय श्रोताहरूले त्यो सुनिरहँदा त्यो महसुस पनि गर्नुभएको होला, स्वर त्यस्तो आइरहेको छ। तैपनि म भरसक मेरो आदरणीय दर्शक आदरणीय श्रोताहरूलाई त्यो कमी हुन दिने छैन, मैले गर्ने प्रयास म गर्नेछु, मलाई त्यस्तो लागिरहेको छ। म यतिखेर सम्झिन चाहन्छु दैलेखबाट प्रिय सन्देश कठायत पनि सुर्खेत यो कार्यक्रमको लागि पाल्नुभएको छ। भोलि कोहलपुरबाट पनि आत्मीयजनहरू पाल्दै हुनुहुन्छ, बर्दियाबाट, नेपालगञ्जबाट पनि पाल्दै हुनुहुन्छ, उहाँहरूलाई सुर्खेतमा स्वागत गर्न चाहन्छु। सधैँ सधैँ एउटा यो गजलको एउटा संस्थामा रहेर अभियन्ता जस्तो भइया थियो, यसपालि वाचकको रूपमा जाँदैछु, यो खुसी लागेको छ। अनि एउटा गजल वाचन गर्छ। सयौँ खुसीले भरिएको मुख लिएर, सयौँ खुसीले भरिएको मुख लिएर, सयौँ खुसीले भरिएको मुख लिएर रणभूमिमै आइन प्रिया नुनचुक लिएर। सयौँ खुसीले भरिएको मुख लिएर रणभूमिमै आइन प्रिया नुनचुक लिएर, मेरो कलमले भोक लेख्यो भोक मेटेन, मेरो कलमले भोक लेख्यो भोक मेटेन, मेरो कलमले भोक लेख्यो भोक मेटेन, म पनि हिँड्दैछु अब बन्दुक लिएर, म पनि हिँड्दैछु अब बन्दुक लिएर, सयौँ खुसीले भरिएको मुख लिएर रणभूमिमै आइन प्रिया नुनचुक लिएर, एउटा छोरो बामा बोकेर वृद्धाश्रम पुग्यो, एउटा छोरो बामा बोकेर वृद्धाश्रम पुग्यो, एउटा छोरो बामा बोकेर वृद्धाश्रम पुग्यो, अर्को छोरो परदेश हिँड्यो तमसुक लिएर, अर्को छोरो परदेश हिँड्यो तमसुक लिएर, सयौँ खुसीले भरिएको मुख लिएर रणभूमिमै आइन प्रिया नुनचुक लिएर, साथ सार्नेहरूले जरैदेखि सुहा पार्दैछन्, साथ सार्नेहरूले जरैदेखि सुहा पार्दैछन्, साथ सार्नेहरूले जरैदेखि सुहा पार्दैछन्, म कुन झ्यालखाना जाउँ अब यो मुलुक लिएर, म कुन झ्यालखाना जाउँ अब यो मुलुक लिएर, साथ सार्नेहरूले जरैदेखि सुहा पार्दैछन्, म कुन झ्यालखाना जाउँ अब यो मुलुक लिएर, सयौँ खुसीले भरिएको मुख लिएर रणभूमिमै आइन प्रिया नुनचुक लिएर। धन्यवाद।
हजुर, मिठो गजल सुनेका छौँ हामीले, प्रेमिका रणभूमिमा आइन तर नुनसुक लिएर। मिठो गजल सुनाउनु भयो तपाईँलाई, धेरै धन्यवाद छ पहलजी। र अब म ढिला नगरिकन तपेन्द्रजी कहाँ पुग्नुपर्छ, किनभने हामीसँग समय पनि थोरै छ, गजल धेरै सुन्न मन छ, त्यसैले तपेन्द्रजीलाई, तपेन्द्रजीसँग फेरि म कुराकानी गर्छु। र त्यो कुराकानी गर्नुभन्दा अगाडि मैले अलिकति बोल्नुपर्छ। यति बेला हामी स्टुडियोमा बसिरहेका छौँ, अनेरमा हामी 5 बसिरहँदाखेरि त्योभन्दा बाहिर अरू स्रष्टा पनि हुनुहुन्छ है। आज मैले प्रस्तुत गर्न सकिरहेको छैन। दैलेखबाट आइपुग्नु भएको सन्देश कठायत यति बेला प्रविधि कक्षमा बसेर हामीलाई हेरिरहनु भएको छ। त्यसै गरी दैलेखकै स्रष्टा खगेन्द्र अटल पनि प्रविधि कक्षमा बसेर हेरिरहनु भएको छ। अनि त्यसै गरी दैलेखकै स्रष्टा हुनुहुन्छ नन्दकृष्ण आचार्य, उहाँ पनि प्रविधिमा बसेर हामीलाई हेरिरहनु भएको छ। उहाँहरूलाई म आगामी श्रृङ्खलामा कुनै दिन फेरि उहाँका गजलहरू प्रस्तुत गर्नेछु। आजको विशेष श्रृङ्खला भएको हुनाले, भोलिकै कार्यक्रममा हामी केन्द्रित भएको हुनाले उहाँलाई समावेश गर्न सकेको छैन। तपेन्द्रजी, भोलिको तयारी कस्तो छ र तपाईँ कहिलेबाट गजल लेख्न थाल्नुभयो, यति राम्रो गजल लेख्ने कसरी हुनुभयो?
गजल लेखन चाहिँ मेरो अलिकति पछिबाट सुरुवात भएको छ। मैले केही सार्वजनिक मिडियाहरूमा योभन्दा पहिला पनि बोलिसकेको छु। सुरुमा मेरो मोह चाहिँ नाटकप्रति अथवा क्यारिकेचरप्रति अलिक बढी थियो। मान्छे क्यारिकेचरहरू पनि मैले गर्थेँ त्यो प्लस टू लाइफमा चाहिँ। त्योभन्दा पछि मेरो मोह भनेको खास चाहिँ क्यारेक्टरको अथवा पात्रको जुन चरित्र हुन्छ त्यो चरित्र प्रतिको मेरो मोह हो। र पछि मैले मेरो यही मोहलाई गजलमा प्रयोग गर्न सकिन्छ कि भन्ने एउटा खालको त्यो धारणा लिएर म गजल क्षेत्रमा आएको हुँ। गजल लेखनमा पनि त्यो खालको प्रयोग गर्न सकिँदो रहेछ भन्नेमा चाहिँ मैले अलिकति त्यो खालको कन्फिडेन्स आफूमा त्यो प्राप्त गरेको छु जस्तो लागेको छ।
पक्कै पनि लेख्न थाल्नुभएको अलिक ढिलै भए पनि निकै राम्रा गजल लेखिरहनु भएको छ। र यो धेरै ठाउँमा भनेको मैले पनि सुन्दछु कि गजलमा सबै कुराहरूलाई अटाउन सकिन्छ। गज एउटा गजलभित्र धेरै कविता हुन्छन्, धेरै उपन्यासहरू हुन्छन्, होइन, धेरै कलाकारिताका कुराहरू पनि हुन्छन् भन्ने कुरा तपाईँले पनि राख्नुभयो। भोलिको तयारी कस्तो छ?
मैले आफ्नो क्षमताले भएसम्म र मेरो सृजनशीलताले भएसम्म कतिसम्म न्याय गर्न सक्छु मैले चाहिँ आफ्नो प्रयास पुरा गरेको छु र बाँकी अब
भोलि नै थाहा हुन्छ,
भोलि नै थाहा हुनेछ।
हजुर तपेन्द्रजी, अब अर्को एउटा गजल सुन्नुपर्छ हामी तपाईँको। तपाईँ वाचन गर्नुहोस् अथवा अब तरन्नुमै सुनाउनुहोस्। तपाईँ एउटा गजल चाहिँ सुन्छु।
हुन्छ, म तरन्नुमै सुनाउने प्रयास गर्छु। लुकाए छन् बडा गाह्रो अवस्थामा लुकाए छन्, लुकाए छन् बडा गाह्रो अवस्थामा लुकाए छन्, लुकाए छन् बडा गाह्रो अवस्थामा लुकाए छन्, मणिलाई पनि एकदम अँध्यारामा लुकाए छन्, लुकाए छन् बडा गाह्रो अवस्थामा लुकाए छन्, अचेल आँसुहरू पोखी पखाल्ने सोचमा हुन्छन्, अचेल आँसुहरू पोखी पखाल्ने सोचमा हुन्छन्, कसैलाई कुनै बेला परेलामा लुकाए छन्, लुकाए छन् बडा गाह्रो अवस्थामा लुकाए छन्। उडेको के थियो घुम्टो निकै आश्चर्यमा पर्छु, उडेको के थियो घुम्टो बहुत आश्चर्यमा पर्छु, यहाँ कसले हिरा मोती पछ्यौरामा लुकाए छन्, लुकाए छन् बडा गाह्रो अवस्थामा लुकाए छन्, लिए फोटाहरू सारा अचेल धुवा निहाल्छन् रे। अन्तिम शेरमा छु,
लिए फोटाहरू सारा अचेल धुवा निहाल्छन् रे,
हतारैमा लिएका हुन् अगेनामा लुकाए छन्, लुकाए छन् बडा गाह्रो अवस्थामा लुकाए छन्। धन्यवाद।
हजुर, निकै आनन्द आइरहेको छ। यो समय अलि लम्बै पनि हुन्थ्यो पूर्णजी, किनभने मिठा गजलहरू हामीले वाचन सुनिरहेका छौँ, तरन्नुममा सुनिरहेका छौँ। निकै आनन्द आइरहेको छ। यो आनन्द अथवा यो प्यास, यो तिर्सना चाहिँ हामी भोलि मेट्नेछौँ। पूर्णजी पनि आउनुहुनेछ त्यहाँ, उहाँ पनि एकजना गजल स्रष्टा हुनुहुन्छ है। पूर्ण बहादुर खड्का पनि गजलकार हो, उहाँले पनि गजल लेख्नुहुन्छ। अनि अब म बिस्तारै समय पनि सकिँदै गइरहेको छ, अन्तिमतिर छु, त्यसैले फेरि भरत प्रमोद कहाँ पुग्छु, किनभने उहाँसँग नपुगी नहुने हुन्छ। उहाँ आयोजक हो, भोलि कार्यक्रम सफल गर्दै हुनुहुन्छ। यो जुन अभियान चलाउनु भएको छ नि, यसका लागि हामीले उहाँलाई सम्मान पनि गर्नुपर्छ। र भरतजी, भोलिको सबै तयारी भइसकेको छ भन्नुभयो, तपाईँको पनि अलिकति म बुझिहालौँ, तपाईँ पनि गजलकार हो कि तपाईँले गजल लेख्न कहिले थाल्नुभयो?
मेरो मैले गजल लेख्न सुरु गरेको अलि अगाडिबाट नै हो, 66-67 म गजल लेख्थेँ।
हजुर।
पछि म 70 पछिबाट म माहौलमा आएँ। मैले त्योभन्दा अगाडि पनि गजल लेखेँ, कुनै संरचनामा थिएँ, कुनै थिएनन् त्यो आफैलाई पनि थाहा थिएन। जब 70 पछि साथीहरूसँग सम्पर्क भयो, त्यसपछि माहौलमा जान लाग्यो, त्यसपछि चाहिँ सक्रिय रूपमा गजल लेख्न सुरु गरिएको
र निरन्तर लागिरहनु भएको छ यस्ता अभियानमा तपाईँ हुनुहुन्छ। अब तपाईँको पनि अर्को एउटा गजल सुन्छौँ।
हुन्छ, मैले अर्को गजल सुरु गरेँ। दूर त्यो गन्तव्य सम्झिँदाको पीडा, दूर त्यो गन्तव्य सम्झिँदाको पीडा, नहिँडेरै जीवन सकिँदाको पीडा, नहिँडेरै जीवन सकिँदाको पीडा, कुनै दोबाटोको चौतारो हो यो छाती, कुनै दोबाटोको चौतारो हो यो छाती, नसुनाए हुन्छ कसैले पर्खिँदाको पीडा, नसुनाए हुन्छ कसैले पर्खिँदाको पीडा, विवाह पनि एक व्यापार रहेछ दाजु, विवाह पनि एक व्यापार रहेछ दाजु, बहिनी सुनाउँछे बेचिदाको पीडा, बहिनी सुनाउँछे बेचिदाको पीडा, कि सालिकलाई थाहा छ कि मलाई थाहा छ,
कि सालिकलाई,
गजलको अन्तिम शेर, कि सालिकलाई थाहा छ कि मलाई थाहा छ, यो सहरमा एक्लै उभिदाको पीडा, यो सहरमा एक्लै उभिदाको पीडा, दूर त्यो गन्तव्य सम्झिँदाको पीडा, नहिँडेरै जीवन सकिँदाको पीडा। धन्यवाद।
हजुर, मिठो गजल सुनेका छौँ हामीले भरतजीको पनि। भरतजीलाई पनि भोलि वाचनमा राखेको भए हुन्थ्यो जस्तो मलाई लागिरहेछ, तर उहाँ आयोजक हुनुहुन्छ, कुनै दिन उहाँका गजलहरू पनि सुन्नेछौँ हामी। र हामी यहाँ बसेर मिठो गजल, गजलको मिठो शेर भनिरहँदाखेरि कसैले अलिक किन भनिरहेछ जस्तो पनि कसैलाई लाग्न सक्छ। कतिपय शेरहरूलाई हृदयबाटै केलाउनु पर्ने हुन्छ, कतिपय कानले सुन्दाखेरि नै आनन्द आइहाल्ने हुन्छन्। र मिठा गजलहरू हामीले सुनेका छौँ, समय थोरै भयो, यो अन्तर्वार्ता चाहिँ होइन यसरी भन्नुपर्छ कि जस्तो लाग्यो मलाई। अन्तर्वार्ता नै गर्नको लागि मैले फेरि एक एकजनालाई राख्नुपर्ने हुन्छ। सामान्य रूपमा उहाँहरूलाई मैले प्रस्तुत गरेको छु आजको श्रृङ्खलामा। र अब हामीसँग समय एकदम थोरै छ, त्यसैले छोटोमा केही भन्न मन लागेको भए म एकपटक कुरा राख्नको लागि अनुरोध गर्छु, र कुरा राख्नको लागि तपेन्द्रजीलाई अनुरोध गर्छु, केही त्यस्तो राख्न मन भए।
अरू त के राख्नु छ र म सुर्खी तिन सम्पूर्ण जति पनि प्रेमिल मनहरू हुनुहुन्छ उहाँहरूलाई भोलिको कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्छु, उपस्थित भइदिनु होला र हाम्रा गजलहरू सुनिदिनु होला, र गजलमा भएका कमी कमजोरीहरू पनि यहाँहरूले औँल्याइदिनु भयो भने हामीले फेरि यो क्षेत्रमा केही नयाँ चिज दिन सक्छौँ, त्यसैले यहाँहरूको उपस्थिति चाहिँ अनिवार्य छ। म यति नै भन्छु र यहाँहरूले हार्दिक स्वागत गर्छु भोलिको हाम्रो कार्यक्रममा चुलो निम्तो गर्छु। धन्यवाद।
हजुर, पहलजी तपाईँलाई चाहिँ कस्तो केही भन्न छ अन्तिममा?
तपेन्द्रजीले भने जस्तै हो, तपेन्द्रजीको भनाइलाई म ऐजन गर्न चाहन्छु, त्यहीभन्दा बढ्ता बोलिनँ। अनि अर्को कुरा, सुर्खेतमा लामो समयसम्म साधना गरियो र सुर्खेतकै मञ्चमा पहिलोपटक वाचक भएर उभिँदैछु, यहाँभन्दा अगाडि फरक फरक तरिकाले उभियो होला। अनि यहाँका दर्शक, यहाँका श्रोताहरूलाई, सम्पूर्णलाई यो जिल्ला समन्वय समितिको हलमा भोलि आइदिनु होला, भोलि 12 तपाईँहरूले 2 बढीमा 2.5 3 घन्टा समय दिए पुग्छ, म भन्न चाहन्छु। एक दिन हो एउटा स्रष्टालाई दिने, समाजले हरेक कुरा चाहिरहेको हुन्छ, त्यो समाजभित्रको एउटा पाटोमा हामी पनि बाँचेका छौँ भन्ने मलाई लाग्छ।
हजुर, र यही प्रश्न मैले विद्याजीलाई पनि सोधौँ न, तपाईँले केही भन्नु छ अन्तिममा?
यो स्टुडियोमा बोलिरहँदा भोलि मात्रै मेरो स्पन्दन कार्यक्रम छ, म आज महेन्द्रजीसँग छु। यो कार्यक्रममा एउटा चाहिँ फर्म्याट हुने रहेछ कि, म कार्यक्रम प्रस्तुता भइरहँदा र अहिले महेन्द्रजी प्रस्तुतामा हुनुहुन्छ, सुन्ने साथीहरूलाई पनि ओहो आज कस्तो समय जुर्या भन्ने पनि लाग्यो होला। महेन्द्रजीलाई सर्वप्रथम धेरै धेरै धन्यवाद दिन चाहन्छु, यस्तो अवसर कमै मात्र मिल्छ होइन, र भोलिको कार्यक्रमका लागि सबै मेरा श्रोताहरू पनि एक किसिमको हुनुहुन्छ, उहाँहरूलाई पनि म आमन्त्रण गर्न चाहन्छु, र जो पाठक हुनुहुन्छ विद्यानिर्द पहाडीका गजलहरू विगत दशकदेखि नै सुन्दै आउनुभएछ, पढ्दै आउनुभएको छ, उहाँहरूलाई पनि आमन्त्रण छ। र जे जस्तो छ, भोलि मैले एउटा शेर लेखेको छु, म त्यो भन्न चाहन्छु। हर कुराको स्वस्थ आलोचना गर्ने अधिकार छ, हर कुराको स्वस्थ आलोचना गर्ने अधिकार छ। राम्रो पनि मन नलगाई नलगाई के भन्ने, भोलि विद्या निर्दोष पहाडलाई सुन्न आउनु होला र जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह जसरी रेडियोमा बोलिरहँदा तपाईँले त यो गर्नुभयो सर, तपाईँले यो गर्नुभयो भाइ, तपाईँले यो गर्नुभयो भनेर दिनुहुन्छ, त्यस्तै सुझाव भोलिको लागि पनि एउटा लेखकका लागि अपरिहार्य छ भन्न चाहन्छु।
तपाईँलाई धेरै धन्यवाद छ। हामी एकदम अन्तिममा छौँ र अन्तिममा आइपुगिसकेका छौँ। मैले जसरी पनि भरतजीलाई अन्तिममा राख्नुको कारण चाहिँ उहाँले अन्तिममा केही कुरा राख्नु होला भनेर हो। समय एकदम सकिसकेको छ र विभिन्न ठाउँबाट सुर्खेतमा भनौँ न स्रष्टाहरू गजल सुन्नका लागि आइसकेको जानकारी हामीलाई छ। बाँकी बर्दिया कैलालीदेखिका स्रष्टाहरू सुर्खेतमा आइपुगिसक्नु भएको छ र विभिन्न ठाउँमा कार्यक्रमहरू पनि हुँदैछन् र अब तपाईँ अन्तिममा के भन्न चाहनुहुन्छ भरतजी भोलि त्यहाँ आउने व्यक्तिहरूलाई अथवा तपाईँले अन्तिममा बोल्नुपर्ने कुरा के हो?
भोलि निर्धारित समयमा हामीले 12:12 भनेका छौँ जिल्ला समन्वय समितिको सभा हलमा तपाईँहरू सम्पूर्ण श्रोताहरू अहिले रेडियो जसले सुनिरहनु भएको छ यो आधिकारिक रूपमा आयोजकको तर्फबाट मैले तपाईँहरूलाई निम्ता गरेँ। भोलि ठिक 12:12 जिल्ला समन्वय समितिको हलमा तपाईँहरू उपस्थित भएर हामीले छानेका गजलकारहरू 3 यहीँ हुनुहुन्छ उहाँहरूका गजल सुनेर हामीलाई प्रतिक्रिया दिनुहोला र यो हाम्रो वाचनको यो श्रृङ्खला हो, काव्य वाचनको श्रृङ्खलामा पहिलो हामीले गजलको रूपमा गजल वाचनको श्रृङ्खलालाई जोडेका छौँ। हामी यो श्रृङ्खला निरन्तर जोड्नेछौँ। हामी यहाँभन्दा पछिल्ला श्रृङ्खलाहरू पनि क्रमशः अगाडि जोड्दै जानेछौँ। यो पहिलो श्रृङ्खलामा तपाईँहरूको सुझाव सल्लाहको अपेक्षा छ, म यति भन्न चाहन्छु अहिले।
हजुर, हामीले पनि यति बेला भन्छौँ कि भोलिको कार्यक्रममा तपाईँ पनि आइदिनु होला र स्रष्टाका गजलहरू सुनिदिनु होला र प्रतिक्रियाका साथमा अगाडि बढिदिनु होला, यो अनुरोध गर्छु। र यति बेला सबै स्रष्टालाई राखेर गजल प्रस्तुत गरिरहँदा एकदम मलाई चाहिँ आनन्द आएको छ। मैले आफ्नो गजल चाहिँ वाचन गरेको छैन, कुनै दिन म फेरि गजल वाचन गर्नेछु र यहाँसम्म आइदिनु भयो, आफ्नो कुराहरू राखिदिनु भयो, भोलिको तयारीको कुराहरू पनि राखिदिनु भयो, यहाँहरू सबैलाई म एकैचोटि धन्यवाद दिन चाहन्छु। हजुर, र यति बेलासम्म निरन्तर सुनेर साथ दिनुभयो नि देशमा अनि विदेशमा तपाईँप्रति पनि म आभारी छु। कार्यक्रम गीत गजलका लागि तपाईँले समय छुट्याइदिनु भयो, धेरै धन्यवाद छ। अनि प्रविधिमा रहेर यो रातिको समयमा सघाउनु भयो पूर्णबहादुर खड्का वीरेन्द्रनगरबाट, हर स्टेसनबाट विनोद ओली हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद दिन्छु। गीत गजलका लागि पनि तपाईँले सल्लाह सुझाव प्रतिक्रिया साथसाथमा तपाईँले आफ्ना गजलहरू रचनाहरू पनि पठाइदिनु होला, यो अनुरोध पनि म तपाईँलाई गर्न चाहन्छु। भोलिको कार्यक्रममा तपाईँको पनि सहभागिता रहोस् र फेरि पनि सबैलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँको बाँकी समय शुभ रहोस्, तपाईँको जय होस् यो सदिच्छा व्यक्त गर्छु। र भोलि बिहान 11 भेरि हाइलाइट्सपछि आउने कार्यक्रम ल तपाईँ गाउनुहोस् छ नि, त्यसमा म आइपुग्नेछु, त्यहाँ भेटघाट हुनेछ, त्यसपछि म यो कार्यक्रममा पनि उपस्थित हुनेछु। यो बाचा गर्दै तपाईँको माझबाट तपाईँको नजिकको साथी महेन्द्र चन्द महासागर जोड्छु दुई हात र भन्छु नमस्ते, फेरि भेटौँला, शुभरात्री।